मोहम्मद इजहरुल्लाह साहब का कॉलम चिराग का बंदोबस्त कर लीजिए 30 दिसंबर 2011 को रोज़नामा दुनिया में शाया हुआ, आपके पेश खिदमत है। ज़रीफ़ाना शायरी का एक बड़ा नाम सरफराज शाहिद रुख्सत हो गए। वफाकी दारुलहुकूमत की तहजीबी और अदबी जिंदगी का लाजमी जुज थे। हमेशा मुस्कुराते हुए खुद नुमाई और खुद तौसीफी से नाशना सलाउद्दीन चले गए। पाकिस्तान ऑडिट एंड अकाउंट सर्विस के मुमताज़ रुकन चौधरी मोहम्मद अली और सरताज अजीज की रिवायत के अमीन सूबा खैबर पख्तूनख्वा के अकाउंटेंट जनरल रहे। मुसल्ला अफवाज और दिफा के तमाम शोबों के हिसाबात और ऑडिट के सरबराह रहे। इनकिसार के पैकर, वसी दस्तरखान के मालिक, कोई ड्राइवर, कोई ख्वाब क्रोप, कोई खिदमतगार उनके घर से खाना खाए बगैर नहीं जा सकता था। जिंदगी अपनी पूरी बेबसी के साथ सरबजानू बैठी है। सामने जो अंगीठी पड़ी उसके अंगारे राग बन चुके हैं। जिंदगी की मजलिस दास्तान को एक एक करके उठ रहे हैं। मौत के सामने जिंदगी की कोई अदा, कोई गुमजा, कोई इशवा रंगीनी नहीं ठहर सकती। बैठे होते हैं कि किसी दोस्त के मर की खबर मिलती है। चल रहे होते हैं कि किसी और के कूच का नकारा सुनाई देता है। सोने लगते हैं तो फ़ोन आता है कि फुला की हरकतें कल्ब बंद हो गई। सोकर उठते हैं तो मालूम होता है कि फुला का कैंसर तशखीस हुआ है जो आखिरी मरहले में है। खाना खा रहे होते हैं कि हादसे में किसी के गुजर जाने का सुनते हैं। पानी पी रहे होते हैं तो पता चलता है कि फुला डायलिसिस पर चला गया। यूँ लगता है कि एक ही खबर है जो ख़त्म होने में नहीं आ रही। ये सब हो रहा है मगर हम में से हर एक अपने रवैयों के एतबार से इस ज़ोम में है कि मेरी बारी नहीं आई। जनाजे पढ़ते हैं, ताज़ियतें करते हैं, मग़फ़रत की दुआएं मांगते हैं मगर अपनी थोड़ी को गले के नीचे की तरफ नहीं करते कि कहीं गरेबान में न झांकना पड़े। अपने तर्ज अमल पर नज़र सानी करने को तैयार नहीं। चमकते दमकते आली शान महलात के मालिक हमारे सामने ईडी के एम्बुलेंसों पे ले जाए गए। इस हाल में कि उनके खाकी जिस पर मैली चादर पड़ी हुई थी वो भी किसी की, वसी अरीज बिजनेस एम्पायरों के मालिक जिनके डंडे मार जत्थे बेबस लोगों को घरों से निकाल कर बेघर कर देते थे, डायपर के मोहताज होकर इबरत की मिसाल बन गए। हमारी आंखों के सामने बड़े बड़े गर्दन बलंद बिस्तर पर बरसों के लिए यूं पड़ रहते थे कि आंखों की पुतलियों के सिवा जिस्म का कोई अजू हरकत नहीं करता। रफाए हाजत के लिए दरमियान से चारपाई को काटना पड़ता है। हम ये सब देखते हैं और समझते हैं कि हमारे साथ ऐसा नहीं हो सकता। एक नेक दिल साफी खातून ने छोटे से मकान में ओल्ड होम बनाया है। इसमें पड़े हुए लावारिस बूढ़ों और बूढ़ियों को देखकर जिंदगी की बेएतबारी मुजस्सिम नज़र आती है। जिंदगी भर जिस घर के लिए जायज़ और नाजायज़ इकट्ठा किया बहू ने उससे बेक बीनी दो गोश निकाल बाहर कर दिया। बेटा देखता रह गया। ऐसे अफराद भी जो 40 साल बैरून मुल्क रहे, आला तरीन मियार ज़िंदगी से फैजियाब हुए, अकड़ और ऐसी अकड़ के टूट जाए मगर लचक न दिखाए। फिर हालात ने ऐसा पलटा खाया कि कपड़ों के सिर्फ एक जोड़े के साथ बर्तन पर जो तन पर था ओल्ड होम में पनाह लेना पड़ी। नाश्ते से लेकर रात के खाने तक, पानी के गिलास से लेकर चाय की प्याली तक, दवा से लेकर खून के टेस्ट तक, लिबास से लेकर जूतों तक, साबुन के टुकड़े से लेकर तौलिए तक, हर शय के लिए दस्ते नगर, हर चीज़ के लिए मोहताज। और ये तो वो खुशबख्त हैं जो ओल्ड होम तक पहुँच गए। कितने ही हैं जो गनी थे मगर अब बेघर हैं। एक खातून सड़क के किनारे बेहोश पड़ी थी जिससे ओल्ड होम चलाने वाले खातून उठाकर ले आईं। मौत की बालादस्ती और ज़िंदगी की पसपाई का ये मतलब नहीं कि इंसान हाथ पैर तोड़ कर मरने के इंतज़ार में बैठ जाए। मगर एक शय जो हमेशा पास नहीं रहनी, उसके लिए झूठ बोलना और फरीब देना भी तो पढ़ले दर्जे की हिमाकत है। फिर माल और दौलत, मनसब और ताकत पर इतराना, दूसरों को हेज समझना, رونت سے پیش آنا، کسی کو کچھ دیتے وقت گردن بلند کرنا، مونچھوں کو تاؤ دینا اور اپنے آپ کو مالک و مختار سمجھنا، یہ سب کند ذہنی حماقت اور پست فہمیوں کی نشانیاں ہیں۔ دانا وہ ہے جو مستقبل میں جھانک سکے، یہ جاننے کی اہلیت رکھتا ہو کہ زمین، یہ محل، یہ روپیہ کسی کا تھا اور آج میرے پاس ہے، بالکل اسی طرح کل اس نے مجھے بھی چھوڑ کر جانا ہے۔ آج جن اعزاء و اقارب کو ہم کمتر سمجھتے ہیں، ان سے پرے پرے رہتے ہیں، کل وہی ہماری چارپائی کو کندھا دیں گے، لہر میں اتاریں گے اور اوپر مٹی ڈالیں گے۔ کوئی نہیں کہتا کہ آپ دنیا کو ترک کر کے رہبانیت اختیار کر لیجیے اور سادھو بن جائیے، دنیا کے سارے کام کیجیے، ضرور کیجیے۔ وزارت ہے یا افسری، بزنس امپائر ہے یا جاگیر، اس سے ضرور لطف اندوز ہوں۔ صرف یہ زحمت فرمائی ہے کہ اپنے سے نیچے والوں کی تاخیر نہ کیجیے، ان کے حقوق ادا کیجیے، غریب رشتہ داروں سے کچھ ادائی روا نہ رکھیے، اپنے ملازموں کی ضروریات کا خیال رکھیے، وہ بیمار پڑ جائیں تو ان کے علاج کے لیے اخراجات اٹھائیے، اپنے لاتعداد ملبوسات میں سے کچھ ضرورت مندوں میں بانٹ دیجیے۔ آپ کے پاس ایسے ایسے کوٹ اور سویٹر ہیں کہ پورے سیزن میں انہیں پہننے کی باری نہیں آئی، تو اس کا مطلب واضح ہے کہ ضرورت سے زائد ہیں، انہیں اٹھائیے اور کسی مستحق کو دے دیجیے، آپ کی موت کے بعد بھی کسی مستحق ہی کو دیے جائیں گے۔ تو کیا یہ بہتر نہیں کہ اپنی زندگی ہی میں اپنے ہاتھ سے کسی کو پیش کر دیں؟ پھل خرید رہے ہیں تو اپنے گھر کام کرنے والی غریب خاتون کے لیے بھی تھوڑے سے لے لیجیے، مہینے بھر کا سودا خرید رہے ہیں تو گھی کا ایک ڈبہ، 2 کلو چینی، چاول یا دال کے 2 پیکٹ اپنے ملازم کے لیے یا مفلوق الحال پڑوسی کے لیے بھی لے لیجیے۔ جوتوں کے کئی جوڑے پڑے ہیں، سردی میں کوئی چپل پہن کر پھر رہا ہے تو ایک جوڑا اسے دے لیجیے۔ ایک اکاؤنٹ الگ کھول لیجیے، اپنی آمدنی کا 4th نہیں تو 8th یا 10th یا 20th حصہ ہی صحیح اس میں ڈالتے رہیے۔ اس اکاؤنٹ کو اپنا نہ سمجھیے، اس نے مستحقین کے لیے وقف کر دیجیے۔ اپنے بچوں کو مسلسل ترغیب دیتے رہیے کہ اپنی پاکٹ منی سے یا عید منیوں میں سے ایک حصہ نادار بچوں کے لیے الگ کریں، اور یہاں تک کہ بچوں کو اس کام کی عادت پڑ جائے۔ کل آپ نے زیر زمین جانا ہے، آپ کے بعد آپ کے بچے آپ کی دی ہوئی تربیت کی وجہ سے ثقافت کو بروئے کار لائیں گے، تو یہ ثقافت زمین کے نیچے آپ کے لیے اندھیرے میں چراغ کا کام دے گی۔ ہم منت مانتے ہیں فلاں کام ہو گیا تو اتنے نفل پڑھیں گے، اچھی بات ہے، مگر یہ منت کیوں نہیں مانتے تو کام ہو گیا تو اتنے روپے کی خیرات کریں گے، یا اتنی گرم چادر، یا اتنے جیکٹس، یا اتنے سویٹر مزدوروں میں تقسیم کریں گے۔ صدقہ کرنے کے لیے کسی بیماری یا مصیبت کا انتظار کرنا ضروری نہیں، اس نیت سے بھی صدقہ کر سکتے ہیں کہ مستقبل میں پیش آنے والی بلائیں ٹل جائیں۔